नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। पछिल्लो समयमा राजनीतिक अस्थिरता, बेरोजगारी, खस्कन्दो आर्थिक अवस्था सहितका विभिन्न कारणले नेपालीहरूमा निराशा देखिएको छ। तर हाम्रै मुलुक र समाजमा सकारात्मक सन्देश दिने केही विषयहरू पनि छन्। त्यसमध्येको एउटा सकारात्मक सन्देश हो भौगोलिक रूपले विकट मानिएको हुम्लाले गरेको स्वास्थ्य सेवा। स्वास्थ्य सेवामा आम नागरिकको पहुँच, स्वास्थ्य सेवाको गुणस्तर लगायतका विषयलाई केन्द्रित गरी प्रदेश स्वास्थ्य निर्देशनालयले हुम्लालाई कर्णाली प्रदेशकै सबैभन्दा राम्रो सेवा दिन सफल जिल्लाका रूपमा पुरस्कृत गरेको छ। यिनै विषयमा कुराकानी गर्नेछौ। हुम्ला जिल्लाका जिल्ला स्वास्थ्य प्रमुख डाक्टर उमाकान्त तिवारी हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब जसरी हुम्ला जिल्ला भौगोलिक हिसाबले विकट मानिएको थियो, त्यहाँ स्वास्थ्य लगायतका आधारभूत सेवाहरू सञ्चालन गर्न पनि कठिनाई हुन्छ भनिएको थियो, तर यसपालि प्रदेशका अन्य सुगम मानिएका जिल्लाहरूलाई यहाँहरूले पछाडि पार्नुभयो स्वास्थ्य सेवामा। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले त्यो भन्छ।
अब त्योभन्दा अगाडि सम्पूर्ण नेपालीहरूलाई गएको तिहार विजयादशमीको शुभकामना र सबैमा शान्ति छ भन्ने चाहन्छु। छठको पनि सम्पूर्ण नेपालीहरूलाई पूर्व मेचीदेखि पश्चिम महाकाली, उत्तरमा हुम्ला डोल्पादेखि दक्षिणमा सिरा सप्तरीसम्मका सम्पूर्ण नेपालीहरूलाई हामीमा भातृत्व जागोस् र सधैँ सकारात्मक समाजको निर्माण होस् भन्ने शुभकामना पनि र शुभेच्छा पनि प्रकट गर्न चाहन्छु। र यसै सन्दर्भमा कस्तो हुन्छ भने कमिटमेन्ट र विलिङ पावर, एउटा केही गर्ने क्षमता र सकारात्मक सोचको भावना भयो र टिम वर्कलाई मिलाउन सक्यो भने हाम्रा लिमिटेड स्रोत साधनहरू, किनभने हामी स्रोत साधनले भरिपूर्ण र परिपक्व पक्कै पनि छैनौँ, तथापि भएका स्रोत साधनहरूलाई मनबाटै लिएर एउटा टिम वर्कमा अगाडि बढ्ने हो भने हजुरले अघि भने जस्तै पक्कै पनि हुम्ला एउटा विकट हिमाली जिल्ला हो। एउटा पालिकाबाट अर्को पालिकामा जान 3 दिनदेखि 4 दिनसम्म आजको मितिमा पनि लाग्छ। त्यो ठाउँमा स्वास्थ्यका सबै इन्डिकेटरहरूलाई पुर्याएर अगाडि बढ्नु आफैमा चुनौती पनि छ, तथापि यसका बावजुद एउटा सकारात्मक सोच, एउटा मेहनत र निस्वार्थ भावनाका कारण सायद यो वर्ष कर्णाली प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा कार्यालय हुम्ला चाहिँ घोषित भएको हो।
यहाँहरूले के गर्नुभयो विगतमा भन्दा र यसपालि प्रदेशका अन्य जिल्लाहरूलाई पछाडि पार्न हुम्ला जिल्लाका जनतालाई स्वास्थ्य सेवा दिन सक्नुभयो?
यसमा 2-3 कुरा हुन्छ हजुर। अब नेपाल सरकारले अब अहिले प्रदेशमा समीक्षा भयो, केही समयपछि संघमा पनि होला। यसमा चाहिँ प्रिभेन्टिभ र क्युरेटिभ पार्ट, 2 पार्टहरू हुन्छ। जस्तो फर इक्जाम्पल हेर्ने हो भने होल जिल्लालाई पूर्ण खोप घोषणा गर्ने भन्ने एउटा नेपाल सरकारको P1 प्रोग्राम हुन्छ। जिल्ला पूर्ण खोप घोषणा भइसकेपछि पुरै प्रदेश पूर्ण खोप घोषणा हुन्छ। प्रदेश पूर्ण खोप घोषणा 7 प्रदेश भइसकेपछि होल देश पूर्ण खोप घोषणा भन्ने कुरा हुन्छ। त्यस्तै गएको वर्ष चाहिँ हुम्लालाई पूर्ण खोप घोषणा गर्न सकिएको थिएन, किनभने तपाईँले अघि पनि भन्नुभयो हुम्लाका यति दुर्गम ठाउँहरू छन् चाइना बोर्डर नजिकका, जहाँ आजको मितिमा जान पनि गाह्रा ठाउँहरू, जस्तो लिमीको वडा नम्बर 6 गएको वर्ष हामीले पूर्ण खोप घोषणा गर्न नसक्ने कारण लिमीको वडा नम्बर 6 बालबच्चाहरूलाई हामीले भ्याक्सिनमा पूर्ण खोप घोषणा गर्न सकेका थिएनौ। तथापि यो वर्ष जसरी पनि तपाईँले सुन्नु पनि होला, लिमीमा हिम पहिरो आयो भन्नुभयो, हो त्यही गाउँ हो, त्यो गाउँमा गएर हामीले सम्पूर्ण बालबालिकाहरूलाई खोप लगाएको छ कि छैन, लगाएको छ भने लगाएर कन्फर्म गरेर त्यो वडा पूर्ण खोप घोषणा भइसकेपछि हुम्ला पुरै जिल्लालाई पूर्ण खोप घोषणा गऱ्यौँ। हुम्ला पुरै खोप घोषणा भएकै कारण यो वर्ष चाहिँ कर्णाली प्रदेश पूर्ण खोप घोषणा भयो, गएको वर्ष यो सम्भव भएको थिएन। त्यस्तै गरेर पोषणका इन्डिकेटरहरू हुम्लामा डिटेक्सन रेट पनि बढेको छ, त्यस्तै टिबीको डिटेक्सन दर भन्नुहोस्, त्यस्तै नसर्ने रोगहरूको डिटेक्सन दर भन्नुहोस् अथवा ट्रिटमेन्ट पार्टहरू भन्नुहोस्, त्यस्तै गरेर पाठेघरको मुखको क्यान्सरको फ्रिक्वेन्ट क्याम्पहरू र स्क्रिनिङहरू, त्यसले गर्दा आमाहरूलाई समयमा रिफरल र समयमा उपचारको दायरामा ल्याउनु, त्यति मात्रै होइन, पछिल्लो चरणमा हेर्ने हो भने विकट हिमाली जिल्ला मान्छेको कन्सेप्ट चाहिँ तलतिर के हुन्छ भने बिरामी आउँदैनन् होला, स्वास्थ्य कर्मीहरू घाम तापेर बस्छन् होला भन्ने जुन कन्सेप्ट थियो, त्यसैलाई यता क्युरेटिभ पार्टमा जाने हो भने हाम्रो हुम्ला जिल्लाको आजको मितिमा यो वर्षको बेड अकुपेन्सी रेट भन्ने हुन्छ, भनेको बिरामी कति भर्ना भए भन्ने, झन्डै 51-52% बेड अकुपेन्सी रेट छ हाम्रो चाहिँ, भनेपछि बिरामी पनि ओपिडी फ्लो पनि त्यो अनुसार, सुन्नुभयो होला सायद यो वर्ष हुम्लामा हामीले औषधिको पनि कमी हुन दिएका छैनौँ। यो सबै प्रिभेन्टिभ र क्युरेटिभ सबै इन्डिकेटरहरूलाई हेरेर नै समीक्षा गरिएको हो।
जस्तो अब मानिसहरूको स्वास्थ्य संस्थामा पहुँचको कुरा, पहिलो स्वास्थ्य संस्थामा त्यो अनुरूपको व्यवस्थापकीय कुरा, चिकित्सकीय कुराको पहुँचको कुरा दोस्रो, र उपकरणको कुरा तेस्रो। हुम्लाले अहिले यी तीनवटा विषयहरूलाई कसरी सम्बोधन गरिरहेको छ?
अब यो भन्दै गर्दा नेपालको संविधानको धारा 35 के भन्छ भने सम्पूर्ण नेपालीहरूलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क दिने भन्छ। अब यो भन्दै गर्दा हामीले चाहिँ यो निशुल्क दिनलाई एक ह्युमेन रिसोर्स, अघि हजुरले भने जस्तै अर्को औषधिको पाटो, अर्को इन्स्ट्रुमेन्टको पाटो। अब ह्युमेन रिसोर्सको पाटो हेर्नुहुन्छ भने हुम्लामा चाहिने जिल्ला अस्पताल एउटा छ र बन्दै गरेको र सर्भिस त्यति इफेक्टिभली सुरु नभए तापनि बिल्डिङ चाहिँ बनिसकेको अवस्थामा खारपुनाथ आधारभूत अस्पताल छ, त्यस्तै अरू हेल्थ पोस्टहरू छन्, सिएचयूहरू छन्। यसमा चाहिँ हेर्ने हो भने आजको मितिमा हामीले ह्युमेन रिसोर्स म्यान पावर नेपाल सरकारको ओर्गानोग्राम अनुसार ओएनएम अनुसार नभए तापनि हामीले एकजनालाई मल्टी टास्क दिएका छौँ। जस्तो कुनै पनि कन्सल्टेन्ट डाक्टर, जस्तो हुम्ला जिल्ला अस्पतालमा अहिले म स्वयं एकजना मात्र विशेषज्ञ डाक्टर छु, मैले एमबीबीएस गर्दै एमडी गरेको हुन्छु नि त, भनेपछि मलाई एमबीबीएस लेभलको काम गर्नलाई मैले हिस्की टावर चाहिँ गर्नु हुँदैन। यदि एमबीबीएसको दरबन्दी फुलफिल्या नभए तापनि मैले त्यो काम गर्नुपर्छ। त्यस्तै ह्युमेन रिसोर्सलाई पक्कै पनि सफिसियन्ट चाहिँ होइन, तर हामीले चाहिँ त्यसलाई म्यानेज चाहिँ गरेका छौँ, मल्टी टास्क दिएर एउटै मान्छेलाई बहु जिम्मेवारी दिएर त्यो काममा अगाडि बढेका छौँ। र यो भन्दै गर्दा नेपाल सरकारका समय समयमा हुने सरुवाहरूले गर्दा चाहिँ अलिकति हामीले ध्यान नपुगेको हो कि जस्तो पनि लाग्छ। जस्तो अहिले केही पालिकाहरू, अहिले सम्पूर्ण स्वास्थ्य कर्मीहरू सरुवा भएका छन् र आएका पनि छैनन्, र यो वर्ष अझ च्यालेन्ज छ, 2082-83 हाम्रा लागि अझ च्यालेन्ज छ। र यो मामलामा चाहिँ प्रदेश सरकार, संघ सरकार दुवैले चाहिँ सिरियसली भएर लागिदिनु पर्ला कि जस्तो लाग्छ। किनभने पहिलाको समय थियो, संघीयता नआउँदै जिल्लाभरिको स्वास्थ्य कर्मीहरू यदि भएनन् भने करारमा रिक्रुट गर्ने थियो एउटा अधिकार चाहिँ जिल्ला स्वास्थ्य कार्यालयलाई हुन्थ्यो, अहिले चाहिँ यो पूर्ण रूपले प्रदेशको छ। त्यही भएर ह्युमेन रिसोर्स महत्वपूर्ण हो। यो पाटोलाई चाहिँ अझ हिमाली जिल्लामा अझ मान्छे आउन नमान्ने ठाउँमा अझ प्रायोरिटीमा पाउँछौँ कि जस्तो हामीलाई लाग्छ। त्यस्तै दोस्रो औषधिको सन्दर्भमा अघि पनि मैले निवेदन गरेँ, आजको मितिमा पनि हामीले भन्छौँ सडक सञ्जालसँग यो वर्ष हुम्ला जोडियो त भन्छौँ, आज पनि हामी औषधि प्लेनमा ल्याउन बाध्य छौँ। त्यति मात्र होइन, अरू सम्पूर्ण सामानहरू त्यति सहज छैन तलको पाटो। त्यो अवस्थामा पनि हामीले हुम्ला को कुनै पनि स्वास्थ्य संस्थामा, हेल्थ पोस्टमा किन नहोस्, स्वास्थ्य सेवा कार्यालय जिल्ला अस्पतालमा किन नहोस्, औषधिको कमी भएर बिरामी घर फर्किनु परेको अथवा चाहिने जनको क्षति हुनु परेको अवस्था आजको मितिसम्म हुन दिएका छैनौँ। यसको कारण हो हामीले टाइमली हाम्रो औषधि खरिद गर्छौँ, टाइमली 15 दिन 20 दिन हुँदै अर्को नयाँ के औषधिको डिमान्ड हो यो ठाउँ अनुसार त्यो औषधिको माग गर्छौँ, टाइममा ल्याउँछौँ, जसले गर्दा चाहिँ नि हामीले औषधि आजको मितिसम्म मेन्टेन गर्न सफल भएका छौँ। र आगामी दिन हाम्रा लागि सजिला पनि छैन, चुनौतीका चाङहरू औषधि सम्बन्धी पनि छन्। किनभने बजेट घट्दो छ, पुरा जिल्लालाई जम्मै हाम्रो 15 लाख रुपियाँ औषधि छ वर्षभरिलाई, यसलाई अझ मेन्टेन गर्नु हाम्रो लागि अझ चुनौती हुनेछ यो वर्ष पनि। त्यस्तै इन्स्ट्रुमेन्टको कुरा गर्नुभयो, पक्कै पनि सुगम जिल्लामा इन्स्ट्रुमेन्टहरू समयमा जान्छन्, समयमा दिइन्छ, हाम्रोमा अझै पनि चाहिने इन्स्ट्रुमेन्टहरू अझै पनि कमी छन्। बिग्रेका इन्स्ट्रुमेन्ट बनाउने हाम्रो एउटा इन्जिनियरिङ, बायोटेक्निकल इन्जिनियरिङ पनि यहाँ एभाइलेबिलिटी हुँदैन। तथापि एउटा खुसीको कुरा, हामीले तपाईँलाई भने जस्तै यही सामानहरू बिग्रेका सामानलाई पनि बनाऊ, नयाँ आउन नभ्याए पनि हाम्रो यो विकट जिल्लामा बिग्रेका सामानलाई टाइममा बनाएर त्यही पुरानो सामान युज गर्ने हिसाबले समयमै हामीले, मैले अहिले स्वास्थ्य सेवा कार्यालय हुम्लाले चाहिने निक साइमन इन्स्टिच्युट भन्ने छ उहाँसँग कोअर्डिनेसन गरेर बायोटेक्निकल ल्याब र बायोटेक्निसियन चाहिँ हुम्ला जिल्ला अस्पतालमै राख्ने गरेर एउटा एमओयू पनि गरेका छौँ। र सायद अबको केही हप्तामा चाहिँ त्यो सेवा हुम्लामा सुरु हुनेछ र जसले गर्दा बिग्रेका सामान बनाएर हामी सेवा अझ गुणस्तरीय रूपमा दिन सक्छौँ जस्तो मलाई लाग्छ।
डाक्टर साहब, अब धेरै नेपालीहरूको हुम्लामा पहुँच छैन भनौँ न, हुम्ला विकट छ, हुम्ला बाहेकको अन्यत्रले भनिरहेको छ हुम्ला विकट छ, हुम्लाले काठमाडौँ विकट छ, नेपालगंज विकट छ, किनभने उनीहरूको पहुँच काठमाडौँमा नेपालगंजमा सहज ढंगले हुन सक्दैन। अलिकति हुम्लाको प्राकृतिक हिसाबले एउटा चाहिँ स्वास्थ्य कर्मीका हिसाबले, एउटा चिकित्सकको हिसाबले यहाँको अनुभव भनिदिनुहोस् न, हुम्लामा चाहिँ कसरी मानिसहरू चाहिँ स्वास्थ्य संस्थासम्म आउँछन्, त्यहाँको भौगोलिक अवस्था कस्तो छ, अथवा यहाँले यहाँहरूको जुन अस्ति भएको जुन यो तथ्याङ्क विश्लेषण छ, अथवा यहाँहरू प्रदेशमै प्रथम जिल्ला सेवाका हिसाबले घोषणा भइरहँदा यहाँहरू जसरी पहुँच पुर्याउनु भएको छ, आम मानिससम्म यहाँहरूको पहुँच कसरी पुग्छ, अनि उपकरणकै सन्दर्भमा पनि जनशक्तिको अभाव छ, यहाँहरूले त्यो दक्षता कसरी चाहिने वृद्धि गर्नुभएको छ, त्यो अलिकति ठ्याक्कै घटनाहरू केही घटनाहरूलाई सिलसिला बनाएर त्यो भनिदिनुहोस् न।
यो राम्रो कुरा उठाउनु भयो, काठमाडौँले हुम्लालाई दुर्गम भन्छ, हुम्लाले काठमाडौँलाई दुर्गम भन्छ, यो भन्दै गर्दा तपाईँले भनेको पक्कै पनि हो। आजको मितिमा बिहानको 9 बजे भित्रमा प्लेन आयो भने आयो, त्यसपछि प्लेन पनि आउने अवस्था छैन, त्यो पनि प्लेन रेगुलर हुँदैन, नेपालगंजबाट पनि प्लेन रेगुलर छैन, जसले गर्दा स्वयं स्वास्थ्य कर्मी मलाई पनि केही भयो भने स्वयं आफैले केही गर्न सके हो, अदरवाइज यसको विकल्प चाहिँ छैन। भन्न खोजेको के हो भने यहाँका सम्पूर्ण हुम्ली जनताका लागि सेवा यहीँकै स्वास्थ्य कर्मीले जति गरे गरे रिफरल मेकानिजम पनि त्यति सजिलो छैन। तपाईँलाई एउटा घटना म भन्न चाहन्छु, हाम्रो चङखेली गाउँपालिकामा झन्डै 2-2.5 महिना अगाडि एउटा आमाको डेलिभरी भयो, उहाँको डेलिभरी हेल्थ पोस्टमा भयो, हेल्थ पोस्टको बर्थिङ सेन्टरमा डेलिभरी हुँदै गर्दा बच्चा त आयो तर साल अड्क्यो, त्यो थियो 5:30 बजेको घटना। अब साल नआइसकेपछि त्यो बिरामी जिल्ला अस्पताल हुम्ला सिमकोड रिफर गर्ने कुरा भयो, हामीलाई फोन पनि आयो, हाम्रो अहिले भनिहाले यसैमै हामी टेलिमेडिसिनको पनि कुरा आउँछ, हामी फोनमा संवाद गर्दै भिडियो कल गर्दै हामीले के भन्यौँ भने आमालाई एम्बुलेन्समा ल्याउँदै गरौं, बीचमा जुन स्वास्थ्य हेल्थ पोस्ट पर्छ त्यहाँ ब्लड निकालेर आमाको ब्लड ग्रुप र कति छ र त्यो एसेस गर्दै भेन खुल्दै अलिअलि फ्लुड नर्मल सलाइन दिँदै आमालाई पठाउनु भन्ने गर्यौं, र बीचमा उहाँको किनभने ब्लड ग्रुप पनि त्यो बेलासम्म कन्फर्म थिएन, ब्लड ग्रुप गरियो र यहाँ आउने बेलासम्म भोलिपल्टको बिहानको 4 बजे आमा अस्पताल आइपुग्नु भयो, र यहाँ आउने बेलासम्म तपाईँलाई निवेदन गरौं आमाको कुनै पनि हात मा अथवा कुनै पनि ठाउँमा भेन खोल्न सक्ने क्षमता थिएन, भेन खोल्ने अवस्था थिएन, किनभने उहाँको हेमोग्लोबिन तपाईँले विश्वास गर्नुहुन्छ कि हुन्न 2 थियो र यो अवस्थामा हामीले चाहिने काखी भन्छ, तल काखी फिमोरल भेन भन्छ, प्राइभेट पार्टको साइडमा फिमोरल भेन भन्छ, त्यहाँ हामीले भिडियो एक्सरेको सहायताले त्यहाँ भेन खोलेर फेरि हामीले ब्लड ग्रुप रिकन्फर्म गर्दा उहाँको ब्लड ग्रुप ए नेगेटिभ। अब होल जिल्ला हुम्लामा एउटा विडम्बनाको कुरा, हामीसँग ब्लड ब्याङ्क छैन र ए नेगेटिभ भएको कोही पनि रहेन सर, ल भन्नुहोस् ब्लड नपाएर आमाको ज्यान जाने अवस्था आयो, यो अवस्थामा हामीले साललाई त्यत्तिकै राखेर ननिकालेर, किनभने निकाल्यो भने झन् ब्लड लस हुन्छ, आमाको कोल्याप्स हुन्छ, यति गरेर फ्लुडहरू दियौँ, क्लोइड हुन्छ हाम्रो भाषामा, त्यो फ्लुड दिएर हामीले प्लेनको इन्तजार गर्यौँ, तर हामीले त्यो दिन झन्डै 3 प्लेन आए तर 2 सुरुका प्लेनमा हामीले टिकट पाएनौँ, त्यो टिकट डाक्टर उमाकान्तका लागि थिएन अथवा मेरा अरू स्वास्थ्य कर्मीका लागि थिएन, त्यही आमा र बच्चाका लागि। तथापि त्यो दिन म स्वयं कार्यालय प्रमुख र हाम्रा सम्पूर्ण डाक्टर साहबहरू एयरपोर्टसम्मै गयौँ र एयरपोर्टमा अलिकति हाम्रो एउटा द्वन्द्वको वातावरण प्रशा पुलिससँग र माथि द्वन्द्वको वातावरण सिर्जना भयो र पब्लिकले पनि सपोर्ट गरेर हामीले त्यो बिरामी नेपालमा भेरीमा पठायौँ र भेरीमा पनि पठाउनुभन्दा अगाडि 2 घन्टा अगाडि नै हामीले ब्लड ग्रुप ए नेगेटिभ हो प्लिज 4-5 पिन्ट ब्लड रेडी गर्नुहोला भन्दाखेरि डाक्टर साहबहरूले पनि तल कोअर्डिनेसन गरेर 5 पिन्ट ब्लड पनि रेडी गर्नुभयो र एयरपोर्टदेखि तल नेपालगंजसम्म सम्पूर्ण खर्च पनि हामीले आफै जोहो गऱ्यौँ, किनभने बिरामीसँग हेर्नुहोस् बिरामीलाई तल जानु छ भन्दा उसले मेरो हातमा 50 रुपियाँ छ भने ल भन्नुहोस्। यो अवस्थामा हुम्ली जनताहरूको लागि अझै पनि मैले अहिले पनि भने हामी प्रथम हुँदै गर्दा उत्कृष्ट स्वास्थ्य प्रवाहमा र प्रिभेन्टिभ पार्टमा उत्कृष्ट हुँदै गर्दा हुम्ला त्यति सजिलो छैन, बिरामीलाई रिफर गर्न होस्, उपचार गर्न होस्। अझ त्यति मात्रै होइन, एउटा अझ महत्वपूर्ण घटना यो सँगसँगै अर्को पनि जोडिहाल्ने, एउटा 13 वर्षको बहिनी टाउको सबैभन्दा ठुलो नसा हुन्छ मेनेन्जियल आर्ट्री, त्यो टिममा काटिएर पुरै त्यो नसा काटिएर आई थिइन्, झन्डै 1.5 लिटर रगत भएको थियो 5:30 बजे र एज ए विशेषज्ञ म मात्रै थिएँ, सबै आत्तिनु भएको थियो, तर बिरामीको भिजिटरले मान्छेले भन्दै हुनुहुन्थ्यो मेरो बिरामीको जिम्मा लिनु, रातिको 8:30 बजे हेर्नुहोस् जतिखेर न प्लेन छ न हेली रेस्क्यु छ। तथापि 3 चोटिको प्रयासमा नेपालीमा धमनी भन्छ आर्ट्रीलाई, त्यो क्ल्याम्प गरेर लाइगेट गरेर हामीले बचाउन सफल भयौँ, ब्लड ट्रान्सफ्युजन गऱ्यौँ। भोलिपल्ट मैले कार्डियो भास्कुलर सर्जन हाम्रो खजुरामा नेपालगंजमा हुनुहुन्छ कार्डियो भास्कुलर सर्जन डाक्टर निरज भट्टराईलाई यस्तो यस्तो छ डाक्टर साहब मैले यो गरेँ यो भयो अब के गरौँ भन्दा डाक्टर साहब अब जे गर्नुभयो बेस्ट गर्नुभयो अब रिफर गर्नु पर्दैन, उसलाई चाहिँ ब्लड ट्रान्सफ्युजन गरेर केही दिनपछि फलोअपमा बोलाउनु होला भन्नुभयो, हामीले पठायौँ। भनेपछि यो ठाउँमा हामीले स्वास्थ्य सेवालाई आफ्नो तर्फबाट दिनलाई टेलिमेडिसिनको सुविधा भयो, त्यस्तै विशेषज्ञ हेल्थ क्याम्पहरू भयो, डाक्टरहरूलाई हरेक पालिकामा महिना महिनामा क्याम्पमा पठाउने कुराहरू भयो, स्क्रिनिङ समयमा गर्ने, समयमा स्वास्थ्य सेवा कार्यालय जिल्ला अस्पताललाई जानकारी दिने, यी तमाम कार्यक्रमका बावजुद यो वर्षको रिजल्ट आउन हामी सफल भएका हौं। र यो हेर्दै गर्दा अहिले पनि हामी 21औं शताब्दीमा छौं भन्दै गर्दा, नयाँ नयाँ रिसर्चहरू अगाडि बढ्दै गर्दा, हुम्ला जतिखेर म 2071-72 सालमा कालीकोट जिल्ला अस्पतालमा काम गर्थे त्यो भन्दा पनि बेहाल अवस्था हो, र यसलाई अझै पनि हामीले अगाडि चाह्यौं भने चाहिँ अगाडि लिन सक्छौ। किनभने त्यो अवस्थामा हामीसँग रोड एक्सेस थिएन, अहिले कमसे कम पछि रोड एक्सेस हिल्सासम्म जाने अवस्था छ, र सम्पूर्ण बिरामीहरू पहिलाको भन्दा बिरामीको चाप पनि बढ्दो छ। त्यसै कारणले गर्दा हामीले हुम्लालाई सुर्खेत र नेपालगंजसँग कमसे कम नजिक बनाउन पर्छ, र अहिले पनि मैले भने हाम्रो सिस्टम स्ट्रेन्थेनिङ गर्नुपर्छ। भोलि बिहान डाक्टर उमाकान्त तिवारी यहाँबाट सरुवा भयो भने त्यो सिस्टम पुरानैमा गयो भने भएन। त्यही भएर व्यक्ति भन्दा पनि सिस्टम स्ट्रेन्थेनिङ गरौँ, सिस्टम मजबुत गरौँ, अनि मात्रै हुम्ला सधैँ पर्छ हुन्छ जस्तो मलाई लाग्छ।
डाक्टर साहब, अब जस्तो यहाँहरूको तथ्याङ्क हामीले विश्लेषण गर्दाखेरि चाहिँ पछिल्लो समयमा सबै खाले उपचारको व्यवस्थापन त्यहाँ गरिएको पाइयो। अब अस्पतालमा बिरामीहरू भर्ना भएको संख्या पनि गत वर्षको भन्दा यो वर्ष धेरै छ आर्थिक वर्षका हिसाबले। त्यसै गरी अब परीक्षणकै कुरा गरौं, विभिन्न परीक्षणहरू या चाहिँ सेवाहरूकै कुरा गर्दा पनि अब शल्यक्रिया लगायतका व्यवस्थापनहरू पनि गरिएको छ, सामग्रीहरूको प्रयोग पनि गरिएको छ। यी यावत कसरी बढाउँदै लगिएको छ?
सन्तोष सर, अब हामीले चाहिँ सेवा चाहिँ बढाउँदै लाने हो, सेवाको गुणस्तर पनि अगाडि लिँदै जाने हो। अब भन्नुहुन्छ भने सिमकोट जिल्ला अस्पतालमा विशेषज्ञ 3 डाक्टर साहबहरूको दरबन्दी हो, कोही पनि हुनुहुन्न, म मात्रै एकजना विशेषज्ञ हो, र यसलाई चाहिँ अझ सजिलो कसरी बनाउने भन्दा प्रदेश सरकारले समयमा विशेषज्ञ डाक्टर सम्बन्धी जिल्लामा आवश्यकता अनुसार पठाइदिनु पर्यो, र यसमा पनि अझ विशेष गरी जनता, अस्पताल विकास समिति र राजनीतिक दलको महत्वपूर्ण एउटा साथ सपोर्ट चाहिने हुन्छ। र मैले यो हुम्ला स्वास्थ्य सेवा कार्यालयलाई नेतृत्व लिँदै गर्दा अस्पताल विकास समितिका अध्यक्ष दीपक भण्डारी लगायत सम्पूर्ण राजनीतिक दल, जस्तो हाम्रो पूर्व मुख्यमन्त्रीज्यू जीवन शाही, त्यस्तै एमालेका सचिवज्यू, माओवादीका जिल्ला अध्यक्ष स्वतन्त्र पार्टी, सम्पूर्ण राजनीतिक दलका नेताहरूले अहिले चाहिँ स्वास्थ्य सेवा कार्यालयप्रति हेर्ने दृष्टिकोण सकारात्मक भएका कारण, र तपाईँ अगाडि बढ्नुहोस्, केही अप्ठ्यारो परे हामी छौँ भन्ने एउटा सकारात्मक एउटा सपोर्टका कारण नै यो अवस्था आएको जस्तो मलाई लाग्छ। किनभने सकारात्मक समाज अथवा सकारात्मक यो संस्थामा सकारात्मक छ, हामीले गर्नुपर्छ भन्ने जबसम्म आउँदैन तबसम्म चाहिँ अगाडि बढिन्छ जस्तो लाग्दैन। त्यही भएर आजको मितिमा सबैले सपोर्ट गरे अवस्था छ, र योका बावजुद अझ सर्भिसलाई बढाउनको लागि मेन हाम्रो ह्युमन रिसोर्सलाई प्रदेश सरकार र संघ सरकारले अझ प्रायोरिटी दिनुपर्छ जस्तो मलाई लाग्छ। अहिले पनि कर्णाली प्रदेशको ओएनएम त्यति राम्रो मिलेको छैन, ओएनएम राम्रोसँग भएको पनि छैन। कुन जिल्लामा कुन डाक्टर साहबको कुन विशेषज्ञ दरबन्दी चाहिन्छ? किनभने सुर्खेत जिल्लामा चाहिने र हुम्लामा चाहिने एउटै हुन सक्दैन, दैलेखमा चाहिने र हुम्ला डोल्पामा चाहिने एउटै हुन सक्दैन। हो, यो अनुसारको ओएनएम गर्नुपर्छ जस्तो मलाई लाग्छ, र यो अनुसार मात्रै हामी अगाडि बढ्न सक्छौँ। किनभने जबसम्म सिस्टम स्ट्रेन्थेनिङ हुँदैन, जबसम्म सिस्टममा सुशासन हुँदैन, जबसम्म सिस्टममा फेयरनेस हुँदैन, तबसम्म तपाईँले हाम्रो देशमा भर्खरै भएका केही घटनाहरू भन्नुहोस्, 23-24 गतिको जेएनजी आन्दोलन भन्नुहोस्, अथवा माओवादी विद्रोह भन्नुहोस्, अथवा पुराना 7-46 सालका विद्रोह भन्नुहोस्, यही सिस्टमभित्र कुनै न कुनै रूपले नै असन्तुष्टि हुन् जस्तो मलाई लाग्छ। जस्तो किनभने स्वास्थ्य भन्या त हरेक दिन पब्लिकसँग डिल भइरहने सर्भिस हो, जबसम्म यहाँका जनता सन्तुष्ट हुँदैनन् तबसम्म विद्रोह निस्किरहन्छ। त्यही भएर हामीले समयमा यी सिस्टमलाई स्ट्रेन्थेनिङ गर्न, सेवा बढाउन पक्कै पनि पहिलो कुरा हुम्लामा विशेषज्ञ सेवा विस्तार गर्नुपर्छ, दोस्रो भन्या स्वास्थ्य सेवा कार्यालयको माग अनुसार सामग्री बढ्नुपर्छ, त्यस्तै औषधिमा पनि बजेट बढाउनुपर्छ, औषधिमा पनि बजेट बढाउनुपर्छ, र समाजमा पनि केही मान्छेहरू हुन्छन् उहाँहरूले पनि स्वास्थ्य सेवा कार्यालय र अस्पताल प्रति धारणा नबुझी बनाउनु चाहिँ हुँदैन जस्तो मलाई लाग्छ।
डाक्टर साहब, अब पछिल्लो समयमा यहाँहरू जस्तै विभिन्न चिकित्सकहरूले अहिले विकट भनिएका जिल्लाहरूमा पनि सेवा दिइरहनु भएको छ, तर अधिकांश चिकित्सकहरू विकट भनिएका जिल्लाहरूमा जान चाहनुहुँदैन, जान मान्नु हुँदैन। त्यो विषय मलाई भन्दा बढी यहाँलाई थाहा छ, स्वास्थ्य मन्त्रालयका जो जो खटाउने अधिकारी हुनुहुन्छ उहाँहरूलाई त्यो विषयमा बढी थाहा छ। यद्यपि व्यक्तिले एउटा प्रतिबद्धता, यहाँको अघिको शब्द मैले सापट्टि लिए, प्रतिबद्धता, उत्साह जस्ता कुराहरू जुन यहाँले भन्नुभयो कि यो भयो भने चाहिँ सफल भइदो रहेछ अथवा गर्न सकिँदो रहेछ भन्ने कुरा, अब त्यो चाहिँ कसरी निकाल्ने, त्यो व्यक्तिभित्र कसरी त्यो प्रतिबद्धता उत्साह निकाल्ने? किनभने अधिकांश चिकित्सकहरू मात्रैको कुरा नगरौं, सबै क्षेत्रका जसरी सार्वजनिक सेवामा काम गरिरहेका छन्, सेवा सुविधा छैन, हामीहरूलाई यो भएन, हामीहरूलाई त्यो भएन, हामीहरूको समयमा बढुवा भएन, यी यावत कुराहरू त सधैँ छँदैछ। त्यसलाई पनि चिरेर होइन, अब यो गर्नुपर्छ, सेवा गर्नुपर्छ भनेर यो प्रतिबद्धता उत्साह चाहिँ कसरी ल्याउने डाक्टर साहब, जसरी चाहिँ तपाईँ ल्याउनुभयो?
सन्तोष सर, यो भन्दै गर्दा कसै साथी भाइहरूलाई मन नपर्न पनि सक्छ होइन, अब पहिलो कुरा मनबाटै आउनु पर्दो रहेछ, म रियली देश र समाजको सेवा गर्छु भन्ने कुरा। किनभने मैले एमबीबीएस 2014 पास गरेको, चाहेको भए म अमेरिका जान सक्थेँ, युएसएमएलई गर्न सक्थेँ, त्यो अनुसार आफ्नो समाजलाई केही गरौं भन्ने मनबाटै आउनुपर्छ। अर्को भने संगत हो, हेर्नु मेरो संगत अहिले पनि म मनदेखि नै सम्मान गर्न चाहन्छु, मेरो संगत भयो डाक्टर गुणराज लोभनी, सायद समाजले चिनेन होला, भनेको मतलब मनमा केही नभएको र म समाजका लागि केही गरौं, सिस्टमका लागि केही, एउटा फकिर तन मनले सिस्टमका लागि म जिने बेलासम्म सिस्टममा हुने बेलासम्म केही गरौं भन्ने मनबाटै आउनुपर्छ जस्तो मलाई लाग्छ। अर्को इच्छा शक्ति, अर्को भने हजुर मलाई गाडी चढ्नुपर्छ, अर्को वर्ष फलानु देश घुम्न जानुपर्छ, अथवा चाहिँ मेरो सहरमा घर हुनुपर्छ, अथवा चाहिँ म हरेक दिन डिस्को साँझतिर डिस्को बारतिर जानुपर्छ, अथवा म जो सहरी दुनियाँमा रमाउनु पर्छ, यी यावत यस्ता इच्छाहरूबाट जो टाढा रहन सक्छ र जसको चाहिँ जस्तो अघि पनि भन्नुभयो कमाईको सिलिङ, किनभने समाजले पनि हाम्रो समाजले पनि यस्तो बनाइदियो, हेर्नु डाक्टर भन्ना साथ ऊ टाई सुटमा आउनुपर्छ, एउटा गाडीमा आउनुपर्छ, कोही डाक्टर यदि हिँड्दै मोटरसाइकलमा गर्दै गयो भने यसरी यो नचलेको डाक्टर रहेछ, जुन हाम्रो एउटा समाजको दृष्टिकोण छ जुन मैले भोगेँ पनि, हेर्नु पैसाकै लागि भएको भए म दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा म एज ए असिस्टेन्ट प्रोफेसर काम गरिरहेको थिएँ, त्यहाँ छोड्थिन होला, यता लोकसेवा आइसकेपछि पनि सुर्खेतमा मेरो राम्रै थियो, म सुर्खेत प्रदेश अस्पताल छोड्थिन होला, विशुद्ध म नेपाल सरकारको, तपाईँलाई थाहै छ नेपाल सरकारको तलब आफै तपाईँ आफैलाई थाहा छ, यो सरकारी तलबमा यसरी जो मान्छे जब दुर्गममा आउँछ एक दिन दुई दिन घुम्न त सजिलो होला हजुर, अब कन्टिन्युस यहीँ बसेर सेवा दिन जबसम्म सातै मनबाट आउँदैन र एक दुईजना गरी मेरा कारणले बाँचे अथवा हाँसे भने त्यसले मलाई आत्मसन्तुष्टि दिन्छ भन्ने सोच भएकाले चाहिँ गर्न सक्छन् जस्तो मलाई लाग्छ। फेरि सबैमा त्यो आउनुपर्छ भन्ने छैन, हेर्नु जबसम्म मनबाटै आउँदैन र म समाजले मलाई लगानी गरेका छ र समाजलाई मैले केही गर्नुपर्छ भन्ने जबसम्म मनबाट आउँदैन तबसम्म यो सम्भव छ जस्तो मलाई लाग्दैन। र मलाई पनि मेरो सायद ग्रुमिङ होला, मेरो जन्मस्थान जुम्ला हो, हेर्नु जुम्लाको सिंजाको त्यो एउटा मेरो बुवा न सरकारी कर्मचारी हुन् न राजनीतिक दलका कुनै नेता हुन्, एउटा सामान्य किसानको छोरालाई आज यहाँसम्म पुर्याएरै ती दुःख देखेरै होला सायद मलाई विलासी जीवन त्यति नतानेको, त्यही भएर म यता गाउँतिरै आएँ जस्तो मलाई लाग्छ।
अब यो देश बनेन भनेर अहिले जुन भनौँ न युवा पुस्तामै बढी असन्तुष्टि देखिएको छ, अब हुन त 2007 साल देखेका मानिसहरूले 46 सालदेखि 72 सालसम्म देखेका अथवा 62-63 देखेकाहरूले हुनुपर्ने जति भएन होला तर भइरहेको छ, विकास भइरहेको छ भनिरहेका छन्। तर यो विश्वव्यापीकरणका कारणले अरू अरू देशहरू हामीहरू हेरिरहेछौँ, हाम्रो देश अलिक पछि पढ्यो भनेर हामीले सोचिरहेछौँ, शिक्षाको पहुँच स्वास्थ्यको पहुँच यसरी बढ्दै गएको छ, तैपनि हामी भएन भनिरहेछन्, भएन भन्ने कुरामा पनि सत्यता छ, बनाउने कसरी डाट साहब? तपाईँको क्षेत्रको कुरासँगै अन्य क्षेत्रलाई पनि हामी बनाउनतिर सोचौँ।
सन्तोष सर, तपाईँले राम्रो कुरा उठाउनुभयो, नेपाली जियो पोलिटिक्स अथवा यो नबुझ्ने बेलासम्म हामी अगाडि बढ्न सक्दैनौँ र म समग्र मेरा भाइ बहिनीहरूलाई र अहिलेको जुन एउटा केही गरौँ र देशमा भएन भन्ने एउटा कुरा उठिरहेछ, के भन्न चाहन्छु भने देशमा डेभलपमेन्ट नभएको होइन, हामी निराश हुनुपर्ने अवस्थामा देख्दैन, देशमा नभएको चाहिँ होइन, तर यो ग्लोबलाइज दुनियाँ डिजिटलाइज दुनियाँमा हामी अहिले भर्खरै फेसबुकमा के हेर्छौँ भने यस अमेरिकाको न्युयोर्कमा यस्तो भइरहेछ, चाइनाको साङ्घाईमा यो रिसर्च भयो, युआनमा यो भयो, हो अझै त्यस्तो भयो, तर हाम्रो देशमा यो किन भएन जुन हामी भन्दैछौँ यो भन्नु स्वाभाविक पनि हो, किनभने त्यहाँको डेभलपमेन्ट यहाँको डेभलपमेन्ट अनुसार त्यो अनुसार किन गएन भन्ने, तथापि एउटा विचार गर्नु अमेरिका पनि हाम्रै देशको हालतमा थियो, त्यहाँ पनि क्रान्ति भएकै, हाम्रो सिस्टमलाई अगाडि लिनलाई यस पक्कै पनि नेतृत्व लिडरसिप भिजनरी हुनुपर्छ र देश कमिटेड चाहिँ हुनुपर्छ र जुन स्पिडमा हुनुपर्ने हो जुन ऱ्यापिडमा हुनुपर्ने हो, किनभने हामी दुई ढुङ्गा बीचको तरुल भने जस्तै इन्डिया र चाइनाको बीचमा छौँ, त्यसमाथि अरू देशहरू पनि छन्, यदि गर्न चाहने हो भने बिना करप्सन देशका लागि सिस्टमका लागि गर्न चाहने हो भने मलाई जहाँसम्म लाग्छ बाह्य शक्तिले पनि सहयोग गर्छन् र गरी पनि रहेछन् नगरेका होइन, हामीले एक नम्बर अहिलेको मितिमा करप्सन रोक्यौँ र देशको बिना स्वार्थ सिस्टमका लागि जस्तो सी जिनपिङले चाइना त्यस्तो बनाउन सक्छन्, नरेन्द्र मोदीले इन्डियालाई विश्वको अहिले फोर्थ इकोनोमीमा पुर्याउन सक्छन्, अमेरिका सँगै विश्व शक्ति हुन सक्छ भने हामी किन हुन सक्दैनौँ, हामी भन्दा सानो मुलुकहरू पनि त छन्, सिङ्गापुर जस्ता देशहरू त वर्ल्डका एट्र्याक्टिभ देशहरू पनि छन्, यो अवस्थामा पुग्नलाई पक्कै पनि हामीले सकारात्मक सोच जोसुकै हो समाज सकारात्मक सोच अनि हामी अरूले गरेनन् भन्दै गर्दा हामीले परिवारका लागि समाजका लागि र देशका लागि के गर्यौँ त हामी दिनभरि चुरोट भाङ खाएर बसि पो रहेछौँ कि दिनभरि जाँड भाङ खाएर ढली पो रहेछौँ कि अथवा दिनभरि तास खेलेर देश बनेन मात्रै भन्ने नेताले बनाएनन् अथवा सरकारी कर्मचारीले बनाएनन् भनेर मात्रै बसेका छौँ कि अथवा सरकारी कर्मचारीहरू पैसामा र भ्रष्टाचारमै लिप्त छौँ कि हो यी सबैका आ आफ्ना पर्सपेक्टिभबाट हामी सुध्रियौँ भने पक्कै पनि देश अगाडि बढ्छ र एउटा बुझ्नुपर्ने कुरा के छ भने जापान यत्तिकै जापान भएको होइन हजुर हामीले सुनिन्छ नि जापानमा काम गर्न गाह्रो छ पेट पालिन गाह्रो छ किनभने त्यहाँ 24 hours वी सुड वर्क हामीले काम गर्नुपर्छ त्यो आफ्ना लागि समाजका लागि र देशका लागि अनि पो हाम्रो देश अगाडि बढ्छ त र विदेशमा एकले अर्कासँग बोल्ने पनि समय हुँदैन भन्ने हामी कहीँ कतै सुन्छौँ नि त्यो भने उनीहरू आफ्नो काममा बिजी छन् सिस्टममा बिजी छन् जबमा बिजी छन् जुन दिन लिभ पाउँछन् त्यो दिन मात्र घुम्छन् तर हामीलाई त 365 दिनमा 365 दिनै फ्री छ हजुर भनेपछि यो हेराएको सिस्टममा कसरी देश डेभलप भएन भन्ने त्यही भएर एक औँला अरूतिर खडाउनुभन्दा अगाडि 3 औँला आफूतिर पनि फर्किया छ भन्ने हिसाबले चाहिँ हामी अगाडि बढ्यौँ भने पक्कै पनि हाम्रो अहिलेको जुन एउटा न्यू जेनेरेसनले माग गरेछ तथापि अब म पनि अब 36-38 वर्षकै भएँ म पनि मलाई पनि जेन्जीमै राख्छन् कि त्यो त मलाई थाहा छैन तथापि हामीले सिस्टम अगाडि बढाउन सक्छौँ र अगाडि बढ्नु पनि पर्छ जस्तो मलाई लाग्छ
डाक्टर साहब यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद
र मलाई यो समय दिनुभयो सन्तोष तपाईँलाई धेरै धेरै धन्यवाद विशेष गरी सम्पूर्ण नेपालीहरूलाई हामीले हिंसाको बाटो नअपनाऊ एउटा सिस्टमका लागि देशका लागि अगाडि बढौँ र जुन शान्तमय देश थियो भन्ने बाहिर हाम्रो इमेज छ त्यो मेन्टेन गरौँ र आफ्नो सेवामा र आफ्नो काममा लागौँ भन्दै हुम्लाबाट न्यानो अभिवादन गर्न चाहन्छु नमस्कार
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारी अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै स्वास्थ्य सेवा कार्यालय हुम्ला हालै कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचीकरण सहितको मूल्याङ्कनमा प्रदेशमै प्रथम जिल्ला हुन सफल भएको छ यिनै विषयमा हामी कुराकानी गर्दैथ्यौं प्राविधिक मित्र राजु थापा र शंकर भण्डारीलाई धन्यवाद म सन्तोष रेग्मी पनि बिदा हुन्छु नमस्कार